تفسیر سورت محمد صلی اللہ علیہ وسلم. سورت محمد مدنی سورت ہے، اس کی 38 آیات 38 آیات، 4 رکوع، الفاظ اور کلمات کی تعداد 558 جبکہ حروف 2475 ہے، 2475. اس سورت کے دو نام ہیں، ایک ہے محمد، اور جب محمد کہا جائے گا تو کیا کہنا ہے؟ صلی اللہ علیہ وسلم. آیت نمبر 2 سے لیا گیا ہے محمد نام، وآمنوا بما نزل علی محمد صلی اللہ علیہ وسلم. تو یہ وہ صورت ہے جس میں محمد صلی اللہ علیہ وسلم کا نام آیا ہے، یہ علامتی نام ہے صورت کا. اور ویسے محمد نام جو ہے پیارے رسول صلی اللہ علیہ وسلم کا، پورے قرآن میں 4 دفعہ آیا ہے، ایک دفعہ آل عمران میں، دوسری دفعہ سورت احزاب میں آپ نے پڑھا، اور تیسری دفعہ یہ سورت محمد میں، اور چوتھی دفعہ انشاءاللہ آپ اس سے اگلی سورت سورت فتح میں پڑھیں گی. تو 4 سورتوں میں محمد صلی اللہ علیہ وسلم کا نام قرآن میں آیا ہے، اور ان میں سے ایک یہ سورت محمد ہے. اس کے علاوہ ایک اور اس کا مشہور نام ہے، اور وہ ہے قتال. آیت نمبر 20 کے فقرے سے لیا گیا ہے، وَذُكِّرَ فِيهَ الْقِتَالِ. یہاں سے اب سورتوں کا ایک نیا گروپ شروع ہو رہا ہے، سورت محمد سے سورتوں کا نیا گروپ شروع ہو رہا ہے. اور آل حوامیم کا جو گروپ تھا اب وہ ختم ہو گیا ہے. آل حوامیم 7 سورتیں تھیں، حامیم مومن 24 پارے سے اس کا گروپ کا آغاز ہوا، اور حامیم احقاف 26 پارے میں اس کا اختتام ہوا. اب یہاں سے ایک نیا گروپ شروع ہو رہا ہے، اور یہ مدنی صورتیں ہیں، جیسے سورت محمد ہے، سورت فتح ہے، سورت الحجرات ہے، اور تینوں صورتوں کا مرکزی مضمون رسول اللہ صلی اللہ علیہ وسلم کا ادب احترام، آپ پر ایمان لانا، آپ کی اطاعت کرنا ہے. سورت محمد میں اہل ایمان کو جنگ کے لیے ابتدائی ہدایات دی گئی ہیں، اہل ایمان کو جنگ کے لیے تیار کیا گیا ہے، اسی لیے اس کا دوسرا نام سورت قتال بھی ہے. سورت محمد صلی اللہ علیہ وسلم، اس کی پہلی 3 آیات میں اللہ رب العزت نے 2 گروہوں کا ذکر کیا ہے، ایک ہے مومنین اور مخلصین کا گروہ، اور دوسرا ہے منافقین، منکرین، کافروں کا گروہ. دونوں گروہوں کی اللہ نے صفات بھی بتائی ہیں اور ان کا انجام بھی. سب سے پہلے ذکر ہے کفر کرنے والوں کا، جو اللہ کے نافرمان ہیں. الذین کفروا وصدوا عن سبیل اللہ اضل اعمالہم. اللہ تعالیٰ کہتے ہیں وہ لوگ جنہوں نے کفر کیا، الذین کفروا، وہ جن لوگوں نے کفر کیا. تو کفر کے معنی ہیں تعلیم اور ہدایت کو ماننے سے انکار کر دیا، وہ تعلیم اور ہدایت جس کی دعوت رسول اللہ صلی اللہ علیہ وسلم دے رہے تھے. تو پہلا گناہ کیا ہے؟ کفر کرنے والے، انکار کرنے والے. نمبر 2، وصدوا عن سبیل اللہ، اور اللہ کے راستے سے روکا. صدا یا سدو، سواد، دال، دال آپ پہلے بھی پڑھ چکی ہیں، اور یہ لازم اور متدی کے معنی اس کے اندر پائے جاتے ہیں، کہ رکے بھی اور دوسروں کو روکا بھی. اللہ کے راستے سے خود ہٹے اور دوسروں کو اللہ کے راستے سے منع کیا. اور آپ کو یہ بات پتہ ہی ہے کہ اہل مکہ کس طرح سے جو ہے وہ اللہ کے راستے سے روکتے تھے, لوگوں کو ایمان لانے سے منع کرتے تھے, اور ان کی یہ جو کافرانہ سرگرمیاں تھیں یہ بڑے ہی عروج پر تھیں. اللہ تعالیٰ نے اس کا انجام بتایا ہے, کیونکہ وصدو عن سبیل اللہ, کہ اللہ کے راستے سے خود رک رہے ہیں, اوروں کو روک رہے ہیں, جیسے اپنی اولاد کو بھی روکتے تھے اور خاندان کے لوگوں کو روکتے تھے, سوسائٹی میں معاشرے میں جو مسلمان ہوتے تھے ان کو روکتے تھے. تو مکہ میں بھی مدینہ میں بھی ہر طرف جو ہے وہ کافر کیا چاہتے تھے کہ مسلمانوں کو دین اسلام سے روکیں اور دین حق کے پھیلنے میں وہ رکاوٹیں کھڑی کریں. یہاں پہ اللہ تعالیٰ نے انجام بتایا ہے کہ اضل اعمالہم, کہ اللہ نے ان کے اعمال کو رائیگاں کر دیا, ضائع کر دیا. یہ بات بہت ہی اہم ہے کہ وہ لوگ جو رکتے ہیں اور روکتے ہیں تو اللہ ان کی کوششوں کو ضائع کر دیتا ہے. اچھا, کیا کوششیں تھیں جو کہ اللہ تعالیٰ نے ضائع کر دی؟ اس سلسلے میں مفسرین کہتے ہیں کہ جیسے اہل مکہ جو تھے وہ کیا کرتے تھے, اہل مکہ جیسے حاجیوں کو پانی پلانا اور حرم کی جو ہے وہ حرم کے وہ متولی تھے, حرم کی وہ خدمت کرتے تھے اور مہمان نوازی کرتے تھے. تو اہل مکہ جو تھے ان کے اندر نیکی کے مختلف عمل پائے جاتے تھے, مختلف وہ نیکی کے کام کرتے تھے, جن میں سے صلہ رحمی, حاجیوں کی خدمت اور حرم کی حفاظت, صفائی, رکھوالی اور بھی بہت سے کام جو ان کے اندر کچھ نسل در نسل چلے آ رہے تھے, اور جنہیں وہ مذہبی خدمات سمجھ کر ادا کرتے تھے. اللہ تعالیٰ کہتے ہیں کہ ان سب کو اللہ نے ضائع کر دیا, ان کو کوئی بھی ان کا اجر اور ثواب نہیں ملے گا. کیوں؟ اضل اعمالہم, اللہ نے ان کے اعمال کو گمراہ کر دیا, ضائع کر دیا. اس کے معنی ہیں, ایک معنی تو یہ ہیں کہ یہ کوشش تو کر رہے ہیں لیکن ان کی کوششیں غلط مقاصد کے لیے اور غلط طریقوں پر ہیں. نمبر دو, یہ وہ کام جو نیکی سمجھ کے کر رہے ہیں, مثلا خانہ کعبہ کی حفاظت, حاجیوں کی خدمت, مہمانوں کی ضیافت, صلہ رحمی اور ایسے دوسرے جو نیکی کے کام جنہیں سمجھتے ہیں, تو ان کا بھی انہیں کوئی اجر اور ثواب جو ہے وہ نہیں ملے گا. کیوں؟ اس لیے کہ یہ اللہ کے بتائے ہوئے عبادت کے طریقے سے انکار کرتے ہیں. اللہ کی توحید, اللہ کے رسول, اللہ کی کتاب کا یہ انکار کرتے ہیں. تو اس لیے اللہ تعالیٰ نے ان کے اعمال کو ضائع کر دیا. تو پیاری بہنوں, یہاں پہ عمل کا اصول کیا آتا ہے کہ بغیر ایمان کے اعمال صالح کی اللہ کے ہاں کوئی قدر و قیمت نہیں ہے. نمبر دو, اللہ انہی اعمال کو جو ہے وہ عمل صالح کہتا ہے جو قرآن و سنت کے مطابق ہوں. اور نمبر تین, ایسے اعمال جن کی نیت میں اخلاص پایا جاتا ہو. تو پہلی آیت میں پہلے گروہ کی صفات اور ان کا انجام بتایا گیا ہے. آیت نمبر دو میں دوسرے گروہ کی, ایمان لانے والوں کی صفات اور ان کا جو ہے وہ ان کو کیا جزا ملنے والی ہے وہ بتائی گئی ہے. والذین آمنوا, اور وہ لوگ جو ایمان لائے, تو پہلی صفت ہے ان کی کہ ایمان لائے. نمبر دو, وَعَمِلُوا الصَّالِحَاتِ, اور جنہوں نے نیک عمل کیے. اب آپ دیکھیں کہ رسول اللہ پر ایمان لانا, اللہ پر ایمان لانا, اللہ کی کتاب پر, فرشتوں پر, قیامت کے دن پر, تقدیر پر, تو اس لیے سب سے پہلے ایمان کا ذکر ہے. نمبر دو, ایمان لانے کے بعد عمل صالح کا ذکر ہے, اور عمال صالح کیے. और इसमें जो है वो अकायद के बाद इखलाकियात, रिश्तेदारी, मेहमान नवाजी और जो भी मजहबी खिदमात और अच्छा इखलाक है, सब चीज़ें इसमें आ जाती हैं आमाले सवाले में। नंबर तीन, फिर कहा वा आमनू बिमा नुज़िला अला मोहम्मद, और उस चीज़ को मान लिया जो मोहम्मद पर नाजिल हुई है सल्लल्लाहु अलैहि वसल्लम। यहाँ पे मोहम्मद का नाम आया है। सवाल ये पैदा होता है कि इसी आयत के आगाज़ में सिर्फ नंबर एक ईमान लाना तो आ चुकी थी, दोबारा क्यों कहा कि आमनू बिमा नुज़िला अला मोहम्मद, इसकी ज़रूरत तो नहीं थी, फिर क्यों कहा? क्योंकि ईमान लाने से मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आप पर नाजिल होने वाली तालीमात पर ईमान लाना भी खुद से खुद शामिल हो जाता है। दोबारा क्यों कहा? मुफस्सरीन कहते हैं कि इसलिए दोबारा इसका जिक्र किया जा रहा है कि इंसान का ईमान बिल्ला, ईमान बिल आखरत, ईमान बिल रसुल, ईमान बिल कुतुब उस वक्त तक मुकम्मल नहीं होता, उस वक्त तक नाफे नहीं होता जब तक के रसूल अल्लाह पर और आपकी लाई हुई तालीमात को मान न लिया जाए। अब आप देखें कि हिजरत के बाद मदीना में यहूदियों से साबका था। अब यहूदी जो थे वो ईमान तो लाए थे, वो ईमान तो लाए थे, वो पिछली किताबों को भी मानते थे, लेकिन वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपकी लाई हुई तालीमात को नहीं मानते थे, वो आपकी रिसालत का इनकार कर रहे थे। तो इसलिए कहा जा रहा है और उस चीज को मान लिया जो मोहम्मद पर नाजिल हुई है, वहुवल हक मिन रब्बिहिम, और वो है सरासर हक उनके रब की तरफ से। तो जिनके अंदर ये सिफात पाई जाएंगी उन्हें इनाम क्या मिलेगा? नंबर एक, कफ्फरा अनहुम सय्यातिहिम, अल्लाह ने उनकी बुराइयां उनसे दूर कर दी। कि जाहिलियत के जमाने में जो उनसे गुनाह हुए थे अल्लाह ने वो सारे इनके नामा अमाल से मिटा दिए। सुभान अल्लाह, कितनी खूबसूरत बात है ना। कुरान मजीद कैसा खूबसूरत दीन है, कैसा बेहतरीन मज़हब और इस्लाम है कि ईमान लाने से जो पिछले गुनाह हैं वो सारे माफ़ हो जाते हैं। नंबर दो, अल्लाह ने अकायद, इखलाक, अमाल की वो तमाम खराबियां उनसे दूर कर दी जिनमें वो पहले मुब्तिला थे। अब उनके जहन बदल गए, उनके अकायद और ख्यालात बदल गए, उनके अफकार के अंदाज़ बदल गए, उनकी आदतें बदल गईं, उनकी खसलतें बदल गईं, उनकी सीरतें, किरदार, सब कुछ बदल गया। पहले उनके पास जाहलियत थी, अब ईमान आ गया। पहले उनके पास बद किरदारियाँ थी, अब आमाले सवाले आ गए। और पहले उनके पास रस्म और रवाज थे, अब कुरानो सीरत आ गई। तो कफ़रा अनहुम सय्यातिहिम, अल्लाह ने इनकी बुराइयाँ उनसे दूर कर दी। वह असलहा बालहुम, और उनका हाल दुरुस्त कर दिया। अब आप देखें कि बालहुम जो है इसका रूट है बा वाओलाम, और इसके मानी हैं हाल, मौजूदा हाल, हालत, ज़ाहिर व बातिन, सब के लिए ये लफ्ज़ इस्तेमाल किया जाता है कि अल्लाह ने इनके जो हाल थे वो अल्लाह ने दुरुस्त कर दिए, तमाम अहवाल। तो बालाहुम जो है जिसका रूट बा व लाम है, इसका तस्निया और जमा तो इस्तेमाल नहीं होता, तो इस तरह यहाँ पे कहा जा रहा है कि उनके तमाम अहवाल अल्लाह ने दुरुस्त कर दिए। तो उनको नेकी और रुश्द की राह पर लगा दिया, मालो दौलत के जरिए उनकी हालत दुरुस्त कर दी। तो यहाँ पे जो है वो सिर्फ ये नहीं है कि अल्लाह ताला ने उनकी कमज़ोरी, बेबसी और मज़लूमी की हालत बदली। जैसे मक्का में थे पहले तो बड़े ही मुश्किल हालात थे, लेकिन अब मदीना गए तो पहले से हालात में बेहतरी आ गई, और इसी तरह अल्लाह ताला ने उनको हदायत के रास्ते पर चलाया। आयत नंबर 3 में अल्लाह ताला कहते हैं ज़ालिका बि अन्नल्लज़ीना कफ़रू, ये इसलिए के कुफ्र करने वालों ने इत्तबाउल बातिला, बातिल की पैरवी की, इसलिए अल्लाह ताला ने उनको तबाह बर्बाद किया। व अन्नल्लज़ीना आमनू, और ईमान लाने वालों ने इत्तबाउल हक्का बिरब्बिहिम, उन्होंने उस हक की पैरवी की जो उनके रब की तरफ से आया है। तो एक के हाल एक का हाल तबाह बर्बाद हो गया, उनके अमाल ज़ाया हो गए, और दूसरों के गुनाह माफ़ कर दिए और उनके हाल को दुरुस्त कर दिया, तो इतना ज़्यादा दोनों में फ़र्क क्यों है? इसलिए फ़र्क है कि एक थे इनकार करने वाले और बातिल की पैरवी करने वाले, दूसरे थे ईमान लाने वाले और हक की पैरवी करने वाले। कज़ालिका यद्रिबुल्लाहु लिन्नासी अम्थालहुम, इसी तरह अल्लाह लोगों को उनकी ठीक ठीक हैसियत बताए देता है, इसी तरह अल्लाह लोगों के सामने ठीक ठीक मिसालों को, हालात को पेश करता है। क्यों? ताकि लोग जो है वो हदायत ले आएं, ताकि लोग नेक बन जाएं, ताकि लोग सिराते मुस्तकीम पर चलने लगें। आयत नंबर 4 से लेकर 12 तक मुसलमानों को इब्तदाई जंगी हदायात दी गई हैं, जंग के लिए मुसलमानों को इब्तदाई तालीमात दी गई हैं। हिजरत के बाद मुसलमानों की एक रियासत वजूद में आ गई, मुसलमानों को जिहाद के सिलसिले में हदायात दी जा रही हैं। अब आप देखिए, अब आप इन आयात को जो पढ़ेंगी जिसमें जंग के सिलसिले में हदायात दी गई हैं, तो इससे पहले भी कुछ आयात जंग के सिलसिले में नाजिल हो चुकी थी। मसलन सूरत हज की आयत 39, सूरत अलबकरा की आयत 190, उसमें लड़ाई का हुक्म आ चुका था, और लड़ाई का हुक्म आने पर जो मदीना में मुनाफिक थे उनका हाल ये हो गया था जैसे उन पर मौत छा गई हो। तो अब यहाँ पर जो है वो ये कुरान मजीद की वो पहली आयत है जिसमें जंग के कवानीन के मुतल्लिक इब्तदाई हदायात दी गई हैं। फरमाया फ़ाइज़ा लकीतुम अल्लज़ीन कफ़रू, पस जब इन काफिरों से तुम्हारी मुठभीड़ हो, पस जब इन काफिरों से तुम्हारा मुकाबला हो, तो जब भी काफिरों से तुम्हारा मुकाबला होगा तो तुम्हें क्या करना है? नंबर एक, फ़दरबर रिकाब, तो पहली हदायत ये दी गई कि पहला काम गर्दने मारना है। तो पहला काम क्या है कि गर्दने जो हैं वो मारी जाएं। मुफस्सरीन कहते हैं यहाँ कहा जा रहा है कि गर्दने उड़ा दो, तो इसके मानी है कि जंग होने की सूरत में काफरों का ज़ोर तोड़ने की हदायत की जा रही है। ऐसा ना हो कि ज़ोर तोड़ने की बजाय उनको गिरफ्तार करने पर तवज्जो दी जाए। बुखारी और मुस्लिम की रवायत है, हज़रत अब्दुल्ला बिन अबी औफा रवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लोगों दुश्मन से भिड़ने की तमन्ना मत करो, लोगों दुश्मन से भिड़ने की तमन्ना मत करो, और अल्लाह से आफियत तलब करो, फिर अगर भिड़ जाओ तो साबित कदम रहो और जान लो कि जन्नत तलवारों के साए तले है। इसे बुखारी और मुस्लिम ने रवायत किया है कि खामखा लड़ने झगड़ने की बात नहीं करनी चाहिए और इसकी तमन्ना और आरजू भी नहीं करनी चाहिए, लेकिन अगर ऐसा मौका आ जाए, जंग का मौका हो जाए, तो फिर जो है वो क्या किया जाए कि जो लोग काबू में आ जाएं, तो ये ना सोचो कि तुम उन्हें कैदी बना लो, बल्कि उनके ज़ोर को तोड़ने की कोशिश करो। तो पहला काम गर्दने मारना है। नंबर दो, हत्ता इज़ा असखन तुमुहुम, यहाँ तक के जब तुम उनको अच्छी तरह कुचल दो, फशुदुल वसाक, तब कैदियों को मजबूत बांधो। यहाँ पे असखन तुमुहुम, اسخن تو مہم یہاں پہ اہم لفظ استعمال ہوا ہے. اس کا روٹ ہے سا خا نون. کسی چیز کو اٹھا کر اس کے وزن کا اندازہ کرنا. موٹے کو بھی کہتے ہیں سخونا. اور اسخنا خون ریزی میں حد سے بڑھنا. قتل کے دوران سختی کے تصور کے لیے یہ لفظ استعمال کیا جاتا ہے. تو کیا کرو؟ اذا اسخنتموہم کہ جب تم انہیں خوب اچھی طرح کچل دو, جب تم انہیں خوب قتل کر چکو. فشد الوساق, اشد شدت, پھر مضبوطی سے کرو. الوساق قید, اور یہ وساق لفظ بھی آپ پہلے پڑھ چکی ہیں. وو سا قاف, یہ اس رسی کو کہتے ہیں جس سے کسی کو باندھا جاتا ہے نا, اسی سے وساق بندھن کے لیے بھی آتا ہے. وعدے کو, عہد کو پورا کرنا, مضبوط عہد کے لیے بھی استعمال ہوتا ہے. تو اب کیا کرو کہ جب خوب اچھی طرح تم انہیں مار چکے ہو, خوب خون ریزی کر چکے ہو, تو کیا کرو؟ فشد الوساق, تو وہ بندھن جس سے کسی کو باندھا جائے نا. تو اب خون بہانے کے بعد, ان کے کسبل نکالنے کے بعد جو بچ گئے ہیں, تو اب انہیں اچھی طرح بندھنوں میں باندھ دو تاکہ وہ تمہارے سامنے چو نہ کر سکیں, تاکہ وہ بھاگ نہ سکیں. نمبر تین, فَإِمَّا مَنَّمْ بَادُو, پھر فرمایا پھر یا تو احسان کرنا اس کے بعد. اس کے بعد تمہیں اختیار ہے, یا تو پھر احسان کرو. تو احسان کے معنی کیا ہیں؟ کہ بغیر فدیہ لیے انہیں چھوڑ دیا جائے بطور احسان کے. تو بغیر فدیہ لیے بطور احسان کے تم انہیں چھوڑ دو. نمبر چار, وَإِمَّا فِدَاءً, یا فدیے کا معاملہ کر لو. وَإِمَّا فِدَاءً, یا پھر فدیے کا معاملہ کر لو. حتی تدع الحرب اوزارہا, یہاں تک کہ لڑائی اپنے ہتھیار ڈال دے. اچھا, فدیے کا معاملہ کرنے کا مطلب کیا ہے؟ کہ کچھ معاوضہ لے کر چھوڑ دینا. قیدیوں کے بارے میں یہ اختیار دے دیا گیا کہ صورت اور حالات کے لحاظ سے جو چیز اسلام اور مسلمانوں کے حق میں زیادہ بہتر ہو وہ اختیار کر لی جائے. اب دیکھیں, غزوہ بدر میں رسول اللہ صلی اللہ علیہ وسلم نے فدیہ لے کر چھوڑ دیا تھا, اور جو لوگ فدیہ نہیں دے سکتے تھے انہیں کہا گیا تھا کہ وہ 10 آدمیوں کو لکھنا پڑھنا سکھائے. ان کا فدیہ یہی تھا. اور رسول اللہ صلی اللہ علیہ وسلم نے غزوہ بدر کے موقع پر جو فدیہ لیا تھا تو وہ ان کی حیثیت کے مطابق تھا. رسول اللہ صلی اللہ علیہ وسلم نے فی قیدی 1000 سے 4000 تک کی رقم لے کر اہل مکہ کو, قیدیوں کو رہا کیا تھا. تو یہاں پہ بھی یہی بات بتائی جا رہی ہے, چوتھی بات, کہ یا پھر فدیے کا معاملہ کر لو یہاں تک کہ لڑائی اپنے ہتھیار ڈال دے. تو تدا و دعاد عین اس کا روٹ ہے. ودا اس کا اپوزٹ کیا ہے؟ حمل, اٹھانا. الحرب جنگ کو کہتے ہیں. اوزارہا وزارا اس کا روٹ ہے, اور وزرتن واحد ہے, اوزار اس کی جمع ہے. تو یہاں تک لڑائی جو ہے وہ ختم ہو جائے, اپنے ہتھیار ڈال دے. ذالک, ये हैं तुम्हारे करने के काम। तो यहाँ पे करने के कितने काम बताए गए हैं? यहाँ पे करने के चार काम बताए गए हैं कि लड़ाई में मकसद जो है वो नंबर वन दुश्मन का जोर तोड़ना है। यानी ये नहीं हो कि कैदी जो हैं बनाकर उनसे फिदिया लिया जाए या माल व दौलत या माल गनीमत जमा करना मकसद हो, ये मकसद नहीं है मुसलमानों का। मुसलमानों का मकसद क्या है कि दुश्मन की ताकत को अच्छी तरह कुचल दिया जाए। आप सूरत अनफाल की आयत नंबर 67 से 69 भी अपने सामने रखें, जो गज़वाए बदर से पहले नाजिल हो चुकी थी, कि किसी नबी के लिए ये ज़ेबा नहीं है कि इसके पास कैदी हों जब तक कि वो ज़मीन में दुश्मनों को अच्छी तरह कुचल ना दे। तुम लोग दुनिया के फ़ायदे चाहते हो, हालांकि अल्लाह के पेश नज़र आखरत है और अल्लाह ग़ालिब और हकीम है। अगर अल्लाह का नविश्ता पहले ना लिखा जा चुका होता तो जो कुछ तुम लोगों ने लिया है इसकी पादाश में तुमको बड़ी सज़ा दी जाती। बस जो कुछ तुमने माल हासिल किया उसे खाओ कि वह हलाल और पाक है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से मशवरा किया था ना कि कैदियों के साथ क्या किया जाए। अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हो चाहते थे कि फ़िदिया लेकर छोड़ दिया जाए, और उमर फ़ारूक रज़ी अल्लाह उन्होंने कहा था कि नहीं, उन्हें जो है वो मार देना चाहिए, कत्ल कर देना चाहिए। तो इस पर आप पहले पढ़ चुके हैं। तो यहाँ पर भी असल मकसद पर तवज्जो दिलाई जा रही है कि पहला काम गर्दने मारना है। जंग की ख्वाहिश नहीं करनी, लेकिन अगर ऐसा मौका आ जाए तो फिर जो है दुश्मन की क़ुव्वत को ख़त्म करना है, क्योंकि अगर ख़त्म ना किया जाए फिर वो जंग करेंगे, वो फिर आएंगे। तो और आप देखें कि लोग मुसलमानों को जो टेररिस्ट कहते हैं, तो आप देखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कितनी जंगें खुद की हैं ना। अहले मक्का ने चढ़ाई की है, बदर देख लें, ओहद देख लें, खैबर अहज़ाब को आप देख लें। तो मुसलमानों ने अपना डिफेंड किया है, तहफ़ुज़ किया है। इस्लाम ये नहीं चाहता कि लोगों को तंग किया जाए, लेकिन ये भी नहीं चाहता कि अगर कोई जब मारने आए तो आप हाथ वो बांध कर खड़े हो जाएं, बल्कि फिर अपना तहफ़ुज़ करना चाहिए। नंबर दो, ऐसे मौक़ों पर फिर उनकी ताकत को अच्छी तरह कुचलना चाहिए। हत्ता इज़ा असखन तुमुहुम फशद्दुल वसाक, तो अच्छी तरह कुचलने के बाद फिर कैदी अगर बच जाए तो उनको बांधा जा सकता है। अब ये मकसद नहीं है कि कैदी बांध कर रखे जाएँ, उनको कैदी बना लिया जाए, इंसान इंसान का ग़ुलाम बन जाए, मकसद ये नहीं है। बल्कि तीसरी बात बताई, फ़ाइमा मन्नम बादू, तो ऐसा हो सकता है तुम्हें इख्तियार है या तो बग़ैर कुछ लिए इनको तुम आज़ाद कर दो, रिहा कर दो। देख लो इस्लाम और मुसलमानों की बेहतरी किस्में हैं। नंबर चार, व इम्मा फिदान, या फिर फिदिये का मामला कर लो। हत्ता तदाल हरबु औज़ारहा, यहाँ तक कि लड़ाई अपने हथियार डाल दे। इस सिलसिले में मैं आपके सामने एक दो वाक़ियात रखती हूँ। जैसे मुसलमानों ने जंगी कैदियों के साथ कितना अच्छा सलूक किया है। जंगे बदर के कैदियों को रसूलल्लाह ने मुख्तलिफ सहाबा के घरों में बांटा और हदायत की कि इन कैदियों के साथ अच्छा सलूक करना। उनमें से एक कैदी अबू अजीज़ का बयान है कि मुझे जिन अंसारियों के घर में रखा गया था वो सुबह शाम मुझको रोटी खिलाते थे और ख़ुद सिर्फ खजूरें खाकर रह जाते थे। फिर इसी तरह एक और कैदी थे सुहैल बिन अमर, उनके मतलब हुजूर से कहा गया कि ये बड़ा आतिश बयान मुकर्रर है, आपके खिलाफ तकरीरें करता रहा है, इसके दांत तोड़वा दीजिए। आपने फरमाया अगर मैं इसके दांत तोड़वाऊं तो अल्लाह मेरे दांत तोड़ देगा अगरचे मैं नबी हूं। नंबर तीन, यमामा के सरदार सुमामा बिन उसाल जब गिरफ्तार होकर आए तो जब तक वो कैद में रहे रसूल अल्लाह के हुक्म से उमदा खाना और दूध इनके लिए मुहैया किया जाता रहा। तो यही तर्ज़ अमल सहाबाए कराम के दौर में भी रहा। और आप देख लें कि ये अफ़ग़ानिस्तान की जंग है और इराक़ में आप देखें, और ये जदीद जो है वो दुनिया है और अमन पीस उसके नारे भी हैं, और आप देखें कि कैदियों के साथ जो है वो कैसा सलूक किया गया है कि उनको देखकर जो जंगी जो कैदी हैं और जेल में जो उनके साथ सलूक किया गया है, और उनकी तस्वीरें और उनकी कहानियां और उनके मनाजिर जो ख़ुद यानी मगरिब का मीडिया पेश कर रहा है उसको देखकर इंसानियत लरज उठती है, रूह कांप जाती है, आंखें शर्म से झुक जाती हैं। तो अब कहते हैं कि ये जदीद दौर है और कहते हैं कि इंसानों के हकूक़ का तहफ़ुज़ किया जाता है। और आप देखें कि मुसलमान और इस्लाम के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कैदियों के साथ जो है वो اچھا سلوک کرنے کا حکم دیا. اسی طرح ایک اور مثال میں آپ کو دیتی ہوں, جیسے احسان کی مثال, کہ ان کے ساتھ احسان کا سلوک کرنا. تو یہ جنگی قیدیوں کے ساتھ احسان کا سلوک تھا نا. پھر اسی طرح جیسے ابو عبید نے کتاب الاموال میں لکھا ہے کہ عراق کی فتح کے بعد اس علاقے کے سرداروں کا ایک وفد حضرت عمر کے پاس آیا. اس نے عرض کیا, اے امیر المومنین, پہلے اہل ایران ہم پر مسلط تھے, انہوں نے ہم کو بہت ستایا, بڑا برا برتاؤ ہمارے ساتھ کیا, طرح طرح کی زیادتیاں ہم پر کرتے رہے. پھر جب اللہ نے آپ لوگوں کو بھیجا تو ہم آپ کی آمد سے بڑے خوش ہوئے, اور آپ کے مقابلے میں نہ کوئی ڈیفینڈ ہم نے کیا نہ جنگ میں کوئی حصہ لیا. اب ہم نے سنا ہے کہ آپ ہمیں غلام بنانا چاہتے ہیں. حضرت عمر نے جواب دیا رضی اللہ عنہ کہ تم کو اختیار ہے, مسلمان ہو جاؤ یا جزیہ قبول کر کے آزاد رہو. ان لوگوں نے جزیہ قبول کر لیا اور وہ آزاد چھوڑ دیے گئے. تو آپ دیکھ لیں کہ کس طرح مسلمانوں نے جو ہے وہ جنگی قیدیوں کے ساتھ حسن سلوک کیا ہے. اور آپ نے غزوہ بدر کے قیدیوں کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم کی وہ بات تو سنی ہوگی جسے بخاری نے روایت کیا ہے کہ اگر متم بن عدی زندہ ہوتا اور وہ مجھ سے ان گھنونے لوگوں کے بارے میں بات کرتا تو میں اس کی خاطر انہیں چھوڑ دیتا. یہ بات رسول اللہ نے کیوں فرمائی تھی کہ آپ جب طائف سے مکہ واپس آئے اس وقت متم ہی نے آپ کو اپنی پناہ میں لیا تھا اور اس کے لڑکے ہتھیار باندھ کر اپنی حفاظت میں آپ کو حرم میں لے گئے تھے, اس لیے آپ اس کے اس احسان کا بدلہ چکانا چاہتے تھے. پھر آپ دیکھیں کہ غزوہ حنین کے بعد جب قبیلہ حوازن کا وفد اپنی قیدیوں کی رہائی کے لیے رسول اللہ کے پاس آیا, جب سارے قیدی تقسیم کیے جا چکے تھے, تو رسول اللہ صلی اللہ علیہ وسلم نے سب مسلمانوں کو جمع کیا, فرمایا یہ لوگ تائب ہو کر آئے ہیں, میری رائے یہ ہے کہ ان کے قیدی ان کو واپس دے دیے جائیں. تم میں سے جو کوئی بخوشی اپنے حصے میں آئے ہوئے قیدی بلا معاوضہ چھوڑنا چاہے تو وہ اس طرح چھوڑ دے, اور جو معاوضہ لینا چاہے ہم اس کو بیت المال میں آنے والی پہلی آمدنی سے معاوضہ دے دیں گے. 6,000 قیدی رہا کر دیے گئے, اور جن لوگوں نے معاوضہ لینا چاہا انہیں حکومت کی طرف سے معاوضہ دے دیا گیا. اسے بخاری نے روایت کیا ہے. اب آپ دیکھیں تقسیم ہونے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ صحابہ سے درخواست کی, کیونکہ اب حکومت کے ہاتھ میں نہیں رہا تھا نا, کیونکہ قیدی تقسیم ہو چکے تھے, اب حکومت ذمہ دار نہیں تھی قیدیوں کی, تو لوگوں سے کہا, ان کی رضامندی سے کہا کہ ان قیدیوں کو جو ہے وہ رہا کر دیا جائے, اور اگر تم معاوضہ چاہو گے تو ہم تمہیں اس کا معاوضہ دے دیں گے. پھر آپ کو یاد ہوگا غزوہ بنی مستلق کے قیدی جب رسول اللہ کے پاس آئے لوگوں میں تقسیم کر دیے گئے, تو حضرت جویریہ سے جو ہے وہ رسول اللہ نے خود نکاح کیا تھا. جب مسلمانوں کو یہ پتہ چلا کہ حضرت جویریہ سے رسول اللہ نے نکاح کیا ہے تو تمام مسلمانوں نے یہ کہہ کر اپنے اپنے حصے کے قیدی آزاد کر دیے کہ اب یہ قبیلہ رسول اللہ کا رشتہ دار ہو چکا ہے. اس طرح 100 خاندان جو تھے وہ آزاد کر دیے گئے. تو پیاری بہنوں, اسلام کی کہانی جو ہے وہ صلہ رحمی کی, احسان کی, اور بہترین اخلاق اور کردار کی کہانی ہے. اور بہرحال میڈیا کا دور ہے, اور جو بات جیسے چاہے اس کو سامنے لایا جائے, تو یہاں پر بھی مسلمانوں کو آداب اور ہدایات جو ہے وہ دی جا رہی ہیں. پھر آیت نمبر 4 کے آخر میں فرمایا, ذالک, یہ ہے تمہارے کرنے کا کام. ولو شاء اللہ, اگر اللہ چاہتا, لن تسر منہم, تو خود ہی ان سے انتقام لے لیتا. یعنی اللہ تعالیٰ جو ہے یہ چاہتے ہیں کہ لڑائی ہو اور پھر مومن جو ہیں وہ دین کی حفاظت کریں, مومن جو ہے وہ جنگ کریں, دین کی حفاظت کریں, اور اللہ پھر مومنوں کی مدد کرتا ہے. اور ورنہ اگر اللہ چاہتا تو تمہاری مدد کی ضرورت نہیں تھی, اللہ خود ہی اپنے دین کی حفاظت کر لیتا. تو یہاں پر اللہ تعالیٰ جو ہے یہ بتا رہے ہیں کہ یہ جو آزمائش ہے, یہ جو جنگ ہے, اور یہ جو کفر کی سرکوبی ہے, تو یہ اس میں جب تم مدد کرتے ہو, اللہ کے دین کو تم نافذ کرنے کی جب کوشش کرتے ہو, تو اس میں تمہارے درجات بلند ہوتے ہیں. اللہ تمہیں اعلیٰ درجات سے نوازنا چاہتا ہے. और ये है तुम्हारे करने का काम, और वगर वरना अगर अल्लाह चाहता तो अल्लाह इस बात का मोहताज नहीं है कि तुम मदद करो और इनको तबाह किया जाए, वरना अल्लाह ने पहले भी तो कौमों को तबाह किया ना, किसी को ज़मीन से अज़ाब भेजकर, किसी को आसमान से अज़ाब भेजकर। तो ये है वलौ शा अल्लाहु लन तसरा मिनहुम, अगर अल्लाह चाहता तो खुद ही इनसे निमट लेता, इंतकाम लेता, इन पर अज़ाब भेजता। वलकिन यबलुआ बादकुम बिबाद, मगर ये तरीका उसने इसलिए अख्तियार किया ताकि तुम लोगों को एक दूसरे के ज़रिए से आज़माए, यानी वलकिन यबलुआ बादकुम बिबाद, ताकि बाज़ लोगों को बाज़ के ज़रिए से आज़माए। वल्लज़ीना कुतिलू फ़ी सबीलिल्लाहि फ़लन युदिल्ला आमालहुम, और जो लोग अल्लाह की राह में मारे जाएंगे अल्लाह उनके आमाल को हरगिज़ ज़ाया नहीं करेगा। तो मुनाफिक क्या करते थे, वो डरते थे। यहाँ पे अल्लाह ताला कह रहे हैं कि जो अल्लाह के रास्ते में कुर्बानी करते हैं, जान और माल को कुर्बान करते हैं, शहीद हो जाते हैं, उनको मुर्दा मत समझो, अल्लाह उनके अमाल को हरगिज़ ज़ाया नहीं करेगा। अब यहाँ पे जो अल्लाह के रास्ते में कुर्बानी करते हैं, कुर्बान हो जाते हैं, शहीद हो जाते हैं, उनको क्या मिलता है? नंबर एक, पहले तो कह दिया कि फलाई युदिल्ला अमालहुम, कि अल्लाह उनके अमाल ज़ाया नहीं करेगा। नंबर दो, सयादीहिम, अल्लाह इनकी रहनुमाई करेगा। नंबर तीन, व युसलिहु बालहुम, और अल्लाह उनके उनके हाल को दुरुस्त कर देगा। नंबर चार, व युदखिलुहुमुल जन्नता, और अल्लाह ताला उन्हें जन्नत में दाखिल करेगा। अर्रफहा लहुम, जिससे वो इनको वाकिफ करवा चुका है। अब आप देखें कि सबसे बेहतरीन तरीके से जो उनके हाल दुरुस्त किए जाएंगे, क्या कि अल्लाह ताला उन्हें ऐसे हदायत देगा कि फिर वो जन्नतुल फिरदौस में दाखिल हो जाएंगे। और जन्नतुल फिरदौस में, जब कौन सी जन्नतुल फिरदौस में वो दाखिल होंगे, जिनसे वो उन्हें मुतारिफ करवा चुका है। अर्रफा लहुम, इसके अर्रफा लहुम के तीन मानी हैं कि जो जन्नत के बागात हैं ना, अल्लाह पहले ही उनका तारुफ करवा चुका है कुरान और सुन्नत के ज़रिए। नंबर दो, हर जन्नती जन्नत में अपने मकान, अपने महल, अपने रहने की जगह को पहचानता होगा। सही बुखारी की रवायत है ना कि जन्नती अपने मकानों और रहायश गाहों को इससे ज़्यादा पहचानते होंगे जितना वो दुनिया में अपने घरों को पहचानते हैं, यानी वहाँ पर वो रास्ता नहीं भूलेंगे, उनको अपने घर पहचानने में कोई मुश्किल नहीं होगी। तीसरा इसका मतलब है अर्रफा के एक मानी है पहचानना, पहचान कराना, और हज़रत अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह अन्हो कहते हैं कि अर्रफा के मानी है खुशबू। तो अरफ खुशबू लगाना, अर्रफा के मानी है मुअत्तर करना, खुशबू छोड़ देना। जैसे आप देखें कि बखूर बाज लोग लगाते हैं ना, फ्रेशनर जैसे आप वो छिड़कते हैं, तो यहाँ पे कहा जा रहा है कि जो जन्नती हैं तो उनके उनके लिए वहाँ पे खुशबू छोड़ी हुई होगी। अहले जन्नत के लिए बागात को खुशबू से बसा दिया गया होगा। तो अर्रफा लहुम के ये माने भी बयान किए गए कि ऐसी जन्नतों में अल्लाह उनको दाखिल करवाएगा कि जो जन्नतें, जो बागात खुशबू से बसा दी गई हैं। सुभान अल्लाह, अल्लाहुम्मा जल्ना मिनहुम, या अल्लाह तू हमें इन खुशकिस्मत लोगों में शामिल कर लेना जिन्हें ये बागात और ये जन्नतें जो हैं वो दी जाएंगी। तो यहाँ पे अल्लाह ताला ने जो जन्नत का वादा किया है, अल्लाह रब्बुल इज़्ज़त ने जो जन्नत की मंजर कशी की है, अल्लाह ताला इसको बयान कर रहे हैं। अब आप देखें कि ये जो आयत नंबर 7 है, आयत नंबर 7 में अल्लाह ताला बता रहे हैं कि अल्लाह की मदद कब आती है। यहाँ पे मुसलमानों की हौसला अफजाई की जा रही है। या अय्युहल्लज़ीना आमनु, ए वो लोगो जो ईमान लाए हो, इन तंसुरुल्लाह, अगर तुम अल्लाह की मदद करोगे, शर्तिया है, इन शर्तिया है, अगर तंसुरुल्लाह, अगर तुम अल्लाह की मदद करोगे, मानी क्या है इसके अल्लाह की मदद करने के, कि अल्लाह के दीन को नाफिज करोगे, अगर तुम अल्लाह की नुसरत के लिए अजम और हौसले के साथ उठ खड़े हो गए, तो फिर क्या होगा? यंसुरकुम, तो आगे का काम तो अल्लाह संभाल लेगा, वो तुम्हारी मदद करेगा, वो तुम्हारी मदद करेगा। अल्लाह कैसे मदद करेगा? इसके मानी है कि अल्लाह तुम्हारे कदम इस तरह जमाएगा कि कोई उनको उखाड़ ना सकेगा। इसके मानी है कि फिर अल्लाह दिल के अंदर सकीनत नाजिल कर देता है, फिर अल्लाह फरिश्तों के ज़रिए से जो है वो मदद करता है। तो याद रखें प्यारी बहनों कि अल्लाह की मदद यूं ही नाजिल नहीं होती, घरों में बैठे बैठे हाथ पर हाथ धरे इंतज़ार करते करते कि मुसलमानों के हालात और दिन बदल जाएं, नहीं, बल्कि इसके लिए मुसलमानों को उठना होगा, अपने हालात को बदलना होगा, अपने आप को मैदान में डालना होगा, फिर अल्लाह की नुसरत और मदद का इंतज़ार करना होगा। फ़ज़ाए बदर पैदा कर, फरिश्ते तेरी नुसरत को उतर सकते हैं गर्दों से, कितार अंदर कितार अब भी। तो मुसलमानों का हाल क्या है कि हाथ पर हाथ धरे बैठे हैं और चाहते हैं कि इनके हालात बदल जाएं। हालात कब बदलते हैं? फरिश्ते कब नाजिल होते हैं? सकीनत कब नाजिल होती है? फरिश्ते कब कहते हैं कि अल्लाह ताहज़नू, कि तुम गम ना करो और तुम्हारे लिए कोई खौफ नहीं है, अल्लाह मता नसरुल्लाह करीब, ये कब मिलती है खुशखबरी? जब ईमान और आजमाइश में मुसलमान पूरे उतरते हैं। फिर अल्लाह क्या करेगा? अल्लाह मदद करेगा, वह युसबित अकदामकुम, और तुम्हारे कदम मजबूत जमा देगा। तो अल्लाह ताला जो है फिर क्या करेगा कि तुम दुश्मनों पर गालिब आ जाओगे, फिर अल्लाह तुम्हें इस्तकामत नसीब करेगा। वल्लज़ीना कफरू, और रहे वो लोग जिन्होंने कुफ्र किया है, फतासन, बस उनके लिए हिलाकत है, लहुम उनके लिए, व अदल्ला आमालहुम, और अल्लाह ने उनके आमाल को ज़ाया कर दिया। तो ये तासन किसे कहते हैं? ता ऐन सीन, इसके मानी होते हैं गिरना गिराना। गिरने गिराने के लिए कुरान में 19 लफ्ज आए हैं, 19, और तासन का 15वां दर्जा है, ठोकर खाकर गिरना और फिर उठ ना सकना, पस्ती में गिरकर किसी चीज का टूट जाना, मुंह के बल गिरा और हलाक हो गया, फिसलना और मुंह के बल गिरना। तो हिलाकत, ख्वारी, ठोकर खाना, औंधे मुंह गिरना, सब के लिए, सब मानी में ये लफ्ज़ इस्तेमाल किया जाता है। तो फरमाया फता सल्लहुम, बस इनके लिए हिलाकत है, ठोकर है, पस्ती में हिलाक होना है, मुंह के बल गिरना है। ये लफ्ज़ लानत और फिटकार के लिए भी इस्तेमाल किया जाता है। और फिर फरमाया कि अल्लाह ने इनके अमाल को ज़ाया कर दिया, ज़ालिका बेअन्नहुम करेहू, क्योंकि उन्होंने उस चीज़ को ना पसंद किया, मा अनज़लल्लाहु, जो अल्लाह ने नाजिल किया है। तो उन्होंने किसको पसंद किया? उन्होंने पुरानी जाहिलियत की जो रस्में थीं, जो इखलाकी बिगाड़ था, जो उनके तखय्युलात थे, उसको पसंद किया। और नापसंद किसे किया? अल्लाह की नाजिल करदा किताब को। ज़ालिका बिअन्नहुम करेहू, ये सब कुछ इसलिए कि इन्होंने नापसंद किया, मा अनज़ल अल्लाह, जो कुछ अल्लाह ने नाजिल किया, फ़ाह बता आमालहुम, बस ज़ाया कर दिया अल्लाह ने इनके आमाल को, ज़ाया हो गए इनके आमाल। और आप ये हा बा तो आ पढ़ चुकी हैं कि चारा खाकर ऊंट का पेट फूल जाना और फिर उसका मर जाना। चारा किस लिए खाया जाता है? ताकि ऊंट को ताकत हासिल हो, लेकिन बाज़ुकात ऊंट जो है चारा खाकर उसका पेट फूल जाता है और वो मर के करीब हो जाता है। तो फ़ायदे की बजाय उल्टा नुकसान। अमल इन्होंने भी बहुत किए लेकिन इनके सारे अमाल ज़ाया हो गए। यहाँ पे कुफार की नाकामी और नामुरादी की वजह बताई जा रही है कि अल्लाह की नाजिल करदा किताब से इन्होंने नफ़रत की, बिद्दतों से, जलालतों से, रस्म और रवाज से ये चिमटे रहे, اس لیے اللہ نے بھی ان کے اعمال ضائع کر دیے کیونکہ انہوں نے غلط کام دین سمجھ کر کیے اور جو نیکی کے کام تھے ان سے انہوں نے نفرت کی، مشرکانہ عمل کرتے رہے۔ افلم یسیرو فی الارضی، اللہ تعالیٰ کہہ رہے ہیں کہ کیا یہ لوگ چلے پھرے نہیں، کیا ان لوگوں نے سیر نہیں کی زمین کی؟ فینظروا کیف کان عاقبۃ الذین من قبلہم، کہ یہ ان لوگوں کا انجام دیکھتے جو ان سے پہلے گزر چکے ہیں۔ تو یہاں پہ ان قوموں کا ذکر کیا جا رہا ہے جو کہ پہلے جو ہے وہ اللہ کے عذاب کا شکار ہو گئیں۔ تو کیا یہ اللہ کے عذاب سے ڈرتے نہیں ہیں؟ کیا انہوں نے تباہ شدہ قوموں کے محلات اور ان کے مکانات کو نہیں دیکھا؟ کیف کان عاقبۃ الذین من قبلہم، کہ ان لوگوں کا انجام دیکھتے جو ان سے پہلے گزر چکے ہیں۔ دمر اللہ علیہم، اللہ نے ان کا سب کچھ ان پر الٹ دیا۔ دمرا جو ہے اس کے معنی ہے تباہ کر دینا، تباہ و برباد کر دینا۔ تو اللہ تعالیٰ نے ان کو تباہ و برباد کر دیا۔ وللکافرین امثالھا، اور ایسے ہی نتائج ان کافروں کے لیے مقدر ہیں کہ جیسی تباہی سے پچھلی قومیں دوچار ہوئیں، اگر اہل مکہ نے اپنی روش نہ بدلی تو یہ تباہی جو ہے ان کا مقدر بنے گی۔ ذالک بان اللہ مولا الذین آمنوا وان الکافرین لا مولا لہم۔ یہ آیت نمبر 11 سورت محمد کی بہت اہم ہے، اور اس آیت میں ایک اہم واقعے کی طرف اشارہ کیا گیا ہے۔ اور غزوہ احد میں جب رسول اللہ صلی اللہ علیہ وسلم زخمی ہو کر چند صحابہ کے ساتھ ایک گھاٹی میں ٹھہرے ہوئے تھے، اس وقت ابو سفیان نے نعرہ لگایا تھا، کیا کہا تھا اس نے؟ آپ کو پتا ہے نا کہ یہ جو کافر ہیں یہ کس کو مانتے ہیں؟ یہ بتوں کو مانتے تھے، بتوں کی پوجا کرتے تھے، اور وہ یہ سمجھ رہے تھے کہ ہم لوگ جو ہیں وہ کامیاب ہو گئے، تو ابو سفیان نے کہا تھا لنا عزا ولا عزا لکم، کہ ہمارے پاس عزا ہے اور تمہارا کوئی عزا نہیں ہے، اور عزا ان کے بت کا نام تھا۔ اور کہتے ہیں کہ انہوں نے یہ بھی ایسے بھی کہا تھا کہ عال الحبل، حبل سر بلند ہو۔ رسول اللہ صلی اللہ علیہ وسلم نے مسلمانوں سے کہا کہ مسلمانوں، تم جو ہے وہ ابو سفیان کی اس بات کا جواب دو۔ مسلمانوں نے کہا اللہ اعلی و اجل، اللہ ہی سر بلند ہے اور وہی بزرگ و برتر ہے۔ پھر ابو سفیان نے کہا کہ لنا عزا ولا عزا لکم، ہمارے لیے تو عزت والی دیوی عزا ہے اور تمہارے لیے کوئی عزا نہیں۔ تو مسلمانوں نے جواب دیا اللہ مولانا ولا مولاکم، ہمارا اللہ مولا ہے حامی ناصر اور تمہارا کوئی حامی ناصر نہیں۔ تو ابو سفیان نے جو ہے وہ دو نعرے لگائے، تو پہلا اس کا کیا تھا کہ عال الحبل، اور دوسرا اس کا تھا کہ لنا عزا ولا عزا لکم، اور مسلمانوں نے بھی ان کا جواب دیا۔ اور پھر ہوا بھی ایسا ہی کہ احد کے میدان کو چھوڑ کر جب ابو سفیان کئی میل مکہ کی طرف جا چکا تو اسے خیال آیا کہ جنگ کا فیصلہ تو کچھ بھی نہیں ہوا، لہذا واپس جا کر مسلمانوں پر دوبارہ حملہ کر کے اسے نتیجہ خیز بنائے، لیکن اللہ نے مسلمانوں کی فتح کے اسباب پیدا کر دیے اور مسلمان خود اس سے پہلے ہی ابو سفیان کے لشکر کے تعاقب میں نکل کھڑے ہوئے، اور اللہ تعالیٰ نے مسلمانوں کا روب کافروں کے دل میں ڈال دیا اور ابو سفیان نے مکہ کا راستہ لیا۔ تو یہاں پر یہ جو آیت ہے اس میں اسی واقعے کی طرف اشارہ کیا گیا ہے۔ آیت نمبر 12، آپ دیکھیے آیت نمبر 12 میں यहाँ पर अहले ईमान के अमाल के समरात बताए जा रहे हैं और जो काफिर हैं उनके जो अमाल के नताइज हैं उनको सामने रखा जा रहा है। इन्नल्लाह युदखिलुल लजीन आमनू वअमिलुस सालिहाति जन्नातिन तजरीमिन तहतिहल अनहार। अब आप देखिए कि अल्लाह ताला कह रहे हैं कि बेशक वो लोग जो ईमान लाए यानी इन्नल्लाह बेशक अल्लाह युदखिलुल लजीना वो दाखिल करेगा और वो दाखिल करता है उन लोगों को अल्लजीना आमनू जो ईमान लाए। तो ईमान लाने वालों को अल्लाह दाखिल करता है। नंबर दो वो अमिलुस सालिहाति और अमले सवाले करने वालों को कहाँ अल्लाह दाखिल करता है? जन्नातिन जन्नात में बागात में। तजरीम इन तहती हल अनहारू जिनके नीचे नहरें बहती होंगी। तो अल्लाह रब्बुल इज़्ज़त जन्नात में बागात में किन लोगों को दाखिल करता है? जो ईमान लाकर फिर अमले सवाले करते हैं, जो नेक हैं, जो मुत्तकी हैं। तो अब यहाँ पर ईमान और अमले सवाले जो है ये अहम है कि जन्नत में जाने के लिए जो है वो ईमान के साथ साथ अमले सवाले जो है उनको इख्तियार किया जाए। अमाले सवाले क्या हैं? अमाले सवाले क्या हैं कि अपने अकायद ठीक किए जाएं, नंबर दो अपने इखलाक को दुरुस्त किया जाए, नंबर तीन कता रहमी से बचा जाए, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कता रहमी करने वाला जन्नत में दाखिल नहीं होगा। फिर इसी तरह एहसान जताने वाला, वालदैन का नाफरमान और हमेशा शराब पीने वाला भी जन्नत में दाखिल नहीं होगा। तकब्बुर, खयानत यानी इमानत में खयानत करने वाला, तकब्बुर करने वाला भी जन्नत में दाखिल नहीं हो सकता। तो कौन जन्नत में जाएगा? दूसरों को माफ करने वाला, गुस्से को पी जाने वाला। अब आप देखें कि गुस्सा जो है आता रहता है, लेकिन जब यह ख्याल आए कि मुझे जन्नत में जाना है तो इंसान अल्लाह की खातिर जो है फिर वो सब्र करता है। और पहलवान वो नहीं है जो कुश्ती में किसी दूसरे पहलवान को शिकस्त देता है, बल्कि असल पहलवान वो है कि इंतकाम लेने पर पूरी तरह कादिर था लेकिन उसने अपने गुस्से को पी लिया और इंतकाम नहीं लिया। अल्लाह ताला उसे सारी मखलूक के सामने बुलाएंगे और उसे कहेंगे कि हूरे ऐन मुंतखब कर लो और जिससे चाहे फिर वो निकाह कर ले। इसे मुस्नद अहमद ने रवायत किया है। और मुत्तकी किसे कहते हैं? वो आप याद कर सकती हैं वो हदीस के 7 किस्म के लोगों को अर्श के साए के नीचे जगह मिलेगी। तो वो जो 7 काम करने वाले लोग हैं वो कौन हैं? वो हैं असल में मुत्तकी, वो हैं ईमान लाने वाले और अमले सवाले करने वाले। और इनमें से एक वो है जिसने तन्हाई में अल्लाह को याद किया, उसकी आंखों से आंसू बह निकले, कोई नहीं देख रहा लेकिन उसने अल्लाह के खौफ से उसकी आंखों से आंसू निकल आए। फिर उसमें से एक कौन है कि जिसे किसी ऊंचे खानदान की खूबसूरत औरत ने दावत गुनाह दी और उसने कहा मैं अल्लाह अज़्ज़ोजल से डरता हूँ, सुभान अल्लाह। और वो शख्स जिसने इस तरह छुपा कर सदका किया कि बाएं हाथ तक को पता ना चले कि दाएं हाथ ने क्या सदका किया, खुफिया नेकियां करने वाला, अल्लाह की राह में खुफिया इन्फाक करने वाला। तो प्यारी बहनों आइए ईमान लाने के साथ साथ अमले सवाले करें ताकि जन्नत में जा सकें, और ऐसी जन्नत जिसके नीचे नहरें बहती होंगी। वल्लज़ीना कफ़रू और रहे वो लोग जिन्होंने कुफ्र किया, यमत्ताऊना, वल्लज़ीना कफ़रू यतमत्ताऊना वो मज़े लूट रहे हैं दुनिया के, वयाकुलूना और वो खाते हैं, कमताकुलुल अनामु जैसे कि जानवर खाते हैं, वन्नारु मस्वल्लहुम और उनका आखिरी ठिकाना जहन्नुम है। तो ऐसे लोग जो हैं वो जहन्नुम में जाएंगे। अब आप देखें कि यहाँ पे दूसरा किरदार हमारे सामने रखा जा रहा है और वो कौन है? दुनिया के लिए जीने वाले। ये कौन है? जो कि दुनिया में हैं तो समझ रहे हैं कि बस खाने पीने के लिए जिंदगी है, और इनका खाना पीना जानवरों की तरह है। जानवर क्या करते हैं कि खाना खाते हैं, अपनी जिंसी ख्वाहिश को पूरा करते हैं, अपनी नस्ल को जारी रखते हैं और अपना घर बनाते हैं। उनके तीन ही जिंदगी के मकसद हैं, खाना पीना, नस्ल जारी रखना और घर बनाना। और अगर इंसान की जिंदगी का भी यही मकसद बन जाए तो फिर इंसान में और जानवर में कोई फर्क नहीं है। तो काफिरों के बारे में अल्लाह ताला कह रहे हैं कि ये जानवरों की तरह रहते हैं, खाते हैं, कुछ सोचते नहीं हैं कि राज़िक कौन है, किसने रिज्क दिया है और राज़िक के मेरे ऊपर क्या हुकूक हैं। चरने चुगने के अलावा बस और इनको कोई फिक्र नहीं है। दिन जिंदगी के मांग के लाए थे चार दिन, दिन जिंदगी के मांग के लाए थे चार दिन, दो आरजू में कट गए दो इंतज़ार में। जिंदगी फिर रही थी भटकती हुई, मेरी खाना बदोशी को घर मिल गया। तो कुरान मजीद जब पढ़ते हैं तो मकसद ज़िंदगी का पता चलता है, फिर इंसान जो है उसको शऊर मिलता है। तो इससे पहले क्या था कि बस खा रहे हैं, एक दूसरे से मुकाबला कर रहे हैं, छोटी छोटी बातों पर जो है वो रीस कर रहे हैं। तो असल बात क्या है कि ज़िंदगी एक इम्तहान है। दयारे यार का सारा सफ़र अनोखा था, कदम कदम पे नया दे के इम्तहान गुजरे। मेरी और आपकी ज़िंदगी एक इम्तहान है। दयारे यार का सारा सफ़र अनोखा था, कदम कदम पे नया दे के इम्तहान गुजरे। ऐ दिल संभल के किसी को हिसाब देना है कि जिंदगानी के लम्हे कहाँ कहाँ गुजरे। नईम सदीकी साहब। और इसी तरह नेकी करने में तेज़ी दिखानी है, ज़रा जो तुम ठिठक गए रुके कहीं जो लम्हा भर, ज़रा जो तुम ठिठक गए रुके कहीं जो लम्हा भर, तवील हो न जाए फिर तुम्हारा ये कठिन सफ़र। तो कहीं ऐसा ना हो कि वक्त गुज़र जाए और दामन में कुछ भी ना हो सवाए अफसोस और हसरत के, और करना चाहें और कर ना सकें, और चांस मांगें और चांस ना मिले। तो अभी हम जो है वो कमरा इम्तहान में है, दुनिया पूरी की पूरी एग्जामिनेशन हॉल है, अल्लाह एग्जामिनर हैं, मैं और आप कैंडिडेट हैं, कैंडिडेट, और इम्तहान हो रहा है मेरी और आपकी सोचों का, बातों का और कामों का। तो फिर क्या करना है, हमें सोबते सवाले तलाश करनी है। ए इश्के जुनू परवर फिर सुए हिरा ले चल, इस खाके परेशान के जर्रों को उड़ा ले चल। मिलती है जहां ए गम हर गम की दवा ले चल, ता कोहे सफा ले चल या सुए कुबा ले चल। मैं खाने ही मैं खाने, मैं खानों में बुत खाने, या रब मेरे सजदों को लुटने से बचा ले चल। ए इश्के मोहम्मद अब इतनी सी तमन्ना है, बातिल के तलिस्मों से ईमां को बचा ले चल। मैं खाने ही मैं खाने, मैं खानों में बुत खाने, या रब मेरे सजदों को लुटने से बचा ले चल। और अल्लाह तू हमें शऊर की ज़िंदगी दे, सआदत की ज़िंदगी दे और शहादत की मौत दे, और हमें उस तरह जीने वाला बना जैसे कि ईमान लाने वाले और अमले सवाले करने वाले जो है वो दुनिया की ज़िंदगी में जीते हैं। फिर आप देखिए कि जो आयत नंबर 13 है इसमें अल्लाह ताला ने पिछली बस्तियों की मिसाल दी है। वा कई मिन करियतिन, और कितनी ही बस्तियाँ हैं, या अशद्दु कुव्वतम मिन करियतिक, जो तुम्हारी उस बस्ती से बहुत ज़्यादा ज़ोर आवर थी जिसने तुम्हें निकाल दिया। अल्लती अखरजत का, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कितनी ही बस्तियाँ ऐसी गुजर चुकी हैं जो तुम्हारी उस बस्ती से बहुत ज़्यादा ज़ोर आवर थी जिसने तुम्हें निकाल दिया है। तो अहले मक्का ने रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को निकलने पर मजबूर किया था। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मक्का से निकलने का बड़ा रंज था। जब आप हिजरत पर मजबूर हुए तो शहर से बाहर निकलकर आपने उसकी तरफ रुख करके फरमाया, ए मक्का, तो दुनिया के तमाम शहरों में अल्लाह को सबसे ज़्यादा महबूब है, और अल्लाह के तमाम शहरों में मुझे सबसे ज़्यादा बढ़कर तुझसे मोहब्बत है। اگر مشرکوں نے مجھے نکالا نہ ہوتا تو میں تجھے چھوڑ کر کبھی نہ نکلتا۔ تو یہاں پہ بھی اللہ تعالیٰ اہل مکہ کو ان کی یہ روش یاد دلا رہے ہیں، رسول اللہ کو تسلی دے رہے ہیں کہ اس سے پہلے بہت سی ایسی بستیاں تھیں جو بڑی طاقتور تھیں، پھر ان کا انجام کیا ہوا، پھر ان کا حال کیا ہوا۔ اور ان بستیوں سے مراد ہے قوم عاد، قوم ثمود، قوم فرعون، قوم شعیب، قوم لوط۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ہم نے ان کو عذاب سے ہلاک کر دیا۔ تو اگر یہ آپ کو جو ہے وہ بے گھر کر رہے ہیں، اگر یہ آپ کو نکلنے سے مجبور کر رہے ہیں، تو پھر ان کا انجام کیا ہوگا؟ اہلکناہم، ہم نے ان کو ہلاک کر دیا، فلا ناصر لہم، بس ان کو کوئی بچانے والا نہ تھا۔ جب انہوں نے آپ کو مکہ سے ہجرت پر مجبور کیا تو یہ بات بھول گئے کہ پہلی بستیاں جو ہیں، جب انہوں نے جو ہے وہ رسولوں کو جھٹلایا تھا تو ان کا کیا انجام ہوا تھا۔ تو مکہ کے مغروروں کو بھی پچھلی بستیوں سے عبرت حاصل کرنی چاہیے۔ آیت نمبر 14 سورۃ محمد، افمن کانا علی بینۃ من ربہ، بھلا کہیں ایسا ہو سکتا ہے کہ جو اپنے رب کی طرف سے ایک صاف ہدایت پر ہو۔ اب یہاں پر جو ہے بتایا جا رہا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو دین کی دعوت دینے والے ہیں تو وہ کون ہیں؟ وہ اپنے رب کی طرف سے ایک روشن دلیل پر ہیں اور ایمان لانے والے بھی۔ تو بھلا وہ شخص جو اپنے رب کی طرف سے ایک صاف اور صریح ہدایت پر ہو، کمن ماند ہو سکتا ہے اس شخص کے، زینا لہ سوء عملہ، کہ جس کے لیے ان کے برے عمل خوبصورت بنا دیے گئے، وتبعوا اہواءہم، اور جو اپنی خواہشات کے پیروکار بن گئے۔ تو آپ دیکھیں کہ یہاں پہ یہ جو لفظ استعمال ہوا ہے بینۃن، بینۃن کے کیا معنی ہیں؟ بینۃن کے کیا معنی ہیں؟ تو بینۃن کا لفظ استعمال ہوتا ہے دلیل کے لیے، اور یہ جو بینۃن ہے، یہ جو دلیل ہے، یہ ایک دلیل تو ہے جو انسان کے ضمیر کے اندر ہوتی ہے۔ نور علی نور، آپ سورۃ نور میں بھی پڑھ چکی ہیں نا، انسان کی باطن کے اندر جب انسان کی فطرت نیکی پر ہوتی ہے تو وہ ہدایت کو قبول کرتا ہے، اور کائنات کے نور سے وہ اس کا فطرت کا نور جو ہے وہ جگمگا اٹھتا ہے، اس کا ظاہر اور باطن روشن ہو جاتا ہے۔ تو یہاں پر بھی یہی بات کہی جا رہی ہے کہ جو شخص دلیل روشن پر ہو، یعنی اس کا ضمیر زندہ ہو، تو پھر ہدایت کی روشنی سے اس کا باطن چمک اٹھتا ہے۔ اور یہ جو من آیا ہے، کمن، من کے لیے ضمیریں، فعل، واحد جمع دونوں شکلوں میں استعمال ہوئے ہیں، تو یہ واحد جمع مذکر سب میں استعمال ہو سکتے ہیں۔ تو ایسا شخص جو کہ صراط مستقیم پر ہے، جو کہ وحی کے علم کی روشنی میں زندگی کا سفر طے کرتا ہے، وہ شخص، اور دوسرا وہ شخص جو اپنے برے اعمال کو، جس کے لیے برے اعمال اس کے لیے خوبصورت بنا دیے گئے، اور جو اپنی خواہشات کا پیروکار ہے، یہ دونوں لوگ برابر نہیں ہو سکتے۔ تو ایک ہے قرآن کی پیروی کرنے والا گروہ، اور دوسرا ہے اپنی خواہشات کی پوجا کرنے والا۔ تو یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ دونوں گروہ جو ہے یہ برابر نہیں ہیں۔ تو ایک ہے صراط مستقیم پر چلنے والا، اور وہ پوری دلیر اور دل کے اطمینان کے ساتھ اس پر چل رہا ہے، اور دوسرا ہے خواہشات کی پوجا کرنے والا، تو یہ دونوں برابر نہیں ہیں۔ جیسے آپ نے آیت نمبر ابتدائی جو تین آیتیں ہیں اس میں بھی آپ نے دو گروہوں کا ذکر پڑھا تھا نا، دوبارہ وہی ذکر کیا جا رہا ہے۔ مثل الجنت التی وعد المتقون، پرہیزگاروں کے لیے جس جنت کا وعدہ کیا گیا ہے۔ اب آپ دیکھیں کہ جنت جو ہے ایسے نہیں مل سکتی، تو جنت کیسے ملے گی؟ اللہ تعالیٰ نے جنت کا وعدہ متقی لوگوں سے کیا ہے، جو اللہ سے ڈرنے والے ہیں۔ اللہ سے ڈرنے والے کون ہیں؟ ڈر کسے کہتے ہیں؟ کہ اللہ کے خوف سے پھر انسان گناہ چھوڑ دے، اللہ کے خوف سے انسان نشکری چھوڑ دے، اللہ کی نافرمانی چھوڑ دے, تو اس کو جو ہے وہ تقویٰ کہتے ہیں. پرہیزگاروں کے لیے جس جنت کا وعدہ کیا گیا ہے, اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ آپ سوچیں کہ کیا میں پرہیزگاروں میں شامل ہوتی ہوں, کیا میرے اعمال ایسے ہیں کہ جن لوگوں سے اللہ نے جنت کا وعدہ کیا ہے تو ان لوگوں میں میرا نام بھی شامل ہو, ان خوش قسمت لوگوں میں بھی شامل ہو جاؤں. اب آپ دیکھیں کہ جنت کی خوشخبری کن لوگوں کو دی گئی, جیسے حضرت عمر بن خطاب رضی اللہ عنہ کو رسول اللہ صلی اللہ علیہ وسلم نے جنت میں سفید محل کی خوشخبری دی. اب آپ دیکھیں حضرت عمر بن خطاب رضی اللہ عنہ کا کردار کیسا تھا, ان کا تقویٰ کیسا تھا کہ 6 رکنی کمیٹی, جب خود وہ زخمی ہوئے اور 6 رکنی کمیٹی آپ نے صحابہ کی مقرر کی اور کہا کہ ان میں سے کسی ایک کو جو ہے وہ میرے بعد امیر بنا لینا, لیکن اس میں اپنے بیٹے کو نہیں شامل کیا. اور آج کل کیا ہوتا ہے کہ اپنے لیے بھی جو ہے وہ ذمہ داری اور کرسی, اور پھر اپنی اولاد کے لیے اور اپنے رشتہ داروں کے لیے. اور لوگوں نے کہا کہ امیر المومنین آپ نے اپنے بیٹے کو کیوں نہیں شامل کیا, تو کہنے لگے کہ اگر میرے خاندان کے تمام لوگ مل کر, جو میرے پاس ذمہ داری رہی, میں امیر المومنین تھا, اگر تمام لوگ مل کر بھی خاندان کے لوگ اس کا حساب کتاب دینے لگے تو یہی کافی ہو جائے گا, یعنی اور یہ ذمہ داری ہم نہیں اٹھا سکتے. اور آپ نے یہ کہہ کر اپنے بیٹے عبداللہ بن عمر کو, جنہیں فقیہ الامت کے نام سے یاد کیا ہے, یاد کیا جاتا ہے تاریخ اسلام میں, آپ نے انہیں جو ہے وہ 6 رکنی کمیٹی میں ڈالنے سے انکار کر دیا. پھر آپ دیکھیں کہ حضرت ام سلیم اور حضرت ابو طلحہ کو جنت کی خوشخبری دی گئی. حضرت ام سلیم کو کیوں دی گئی؟ صبر کی وجہ سے, مہمان نوازی کی وجہ سے. حضرت انس رضی اللہ عنہ چھوٹے سے تھے, رسول اللہ کی خدمت میں جا کر پیش کر دیا اور کہ وہ رسول اللہ کی خدمت کریں, اور خود اپنے بیٹے کے فوت ہونے پر کیسے صبر کیا کہ شوہر کو بھی جو ہے وہ سمجھایا کہ اگر کسی کے پاس کوئی امانت ہو اور واپس لے لے تو کیا کرنا چاہیے, تو انہوں نے کہا کہ ہاں پھر امانت واپس کر دینی چاہیے, تو کہا کہ اللہ نے جو بیٹا دیا تھا امانت, پھر وہ اللہ نے واپس لے لیا. پھر آپ دیکھیں کہ بلال حبشی رضی اللہ عنہ کو جنت کی بشارت ملی, تو کیوں ملی؟ احد احد کی پکار جو تھی وہ مکہ کی گلیوں کو جو تھی وہ آباد رکھتی تھی, دہکتے کوئلے بجھ جاتے تھے, مکہ کی گلیوں میں ان کو گھسیٹا جاتا تھا, لیکن وہ شرک نہیں کرتے تھے, تو انہیں دنیا میں جنت کی خوشخبری دی گئی. ایک عورت کی آواز رسول اللہ نے جنت میں اپنے آگے سنی, فرمایا میں جنت میں داخل ہوا تو اپنے آگے کسی کے چلنے کی آواز سنی, میں نے پوچھا یہ آواز کیسی ہے, مجھے بتایا گیا کہ یہ تو رمیسہ ہیں, اور کوئی کہتا ہے کہ یہ تو غمیسہ ہیں, اور یہ حضرت جو ہے وہ ام سلیم کی, یہ بھی ایک یہ ان کا لقب کنیت وغیرہ تھی. تو آپ دیکھیں, آپ غور کریں کہ جنت کی خوشخبریاں ملی ہیں تو کیسے ملی ہیں. اور بھی بہت سی ہمیں روایات ملتی ہیں, تو یہ وہ لوگ تھے جنہوں نے اللہ کے ڈر اور خوف سے جو ہے وہ صدقہ کیا, خیرات کیا, اور عبادتیں کیں, اور روتے رہتے تھے اور ڈرتے رہتے کہیں ہمارا اللہ ہم سے ناراض نہ ہو جائے. اب یہاں پہ نہروں کا ذکر کیا گیا ہے, جو جن وہ جنت جس کا ان کے لیے وعدہ کیا گیا ہے, فیہا انہارن, اس کی شان تو یہ ہے کہ اس میں نہریں بہری ہوں گی. اور سورت محمد میں صلی اللہ علیہ وسلم, اس سورت میں 4 نہروں کا ذکر کیا گیا ہے. پہلی نہر ہے مما ان غیر آسن, کہ یہ جو ہے وہ نہر ہوگی, مما ان پانی کی, غیر آسن جو بو نہیں کرے گا. تو آسن جو ہے کسے کہتے ہیں؟ آسن کا لفظ اس کا روٹ ہے حمزہ سین نون, سخت بدبودار, سڑنے والا, بد مزہ ہونے والا, اس کے لیے استعمال کیا جاتا ہے. تو ایسا پانی ہوگا جو کہ نتھراوا ہوگا, जो बू नहीं करेगा, जो बद मजा नहीं होगा। तो पानी की नहर का जिक्र है जो पानी निथरावा होगा। मुफस्सरीन कहते हैं, आसिन उस पानी को कहते हैं जिसका मजा और रंग बदला हुआ हो या जिसमें किसी तरह की बू पैदा हो गई हो। तो दुनिया में दरिया, नहरें वगैरह, उनमें रेत, मट्टी, नबातात मिल जाती है तो रंग और मजा तब्दील हो जाता है, लेकिन जन्नत के जो दरिया और नहरें होंगी उनका पानी गैर आसिन होगा, खालिस, साफ सुथरा और बगैर बदबू के। नंबर दो, वह नहारू मिन लबनिन, नहरें बह रही होंगी ऐसे दूध की, लम यतगैर तामहू, जिसके मजे में जर्रा फर्क नहीं आया होगा। अब आप देखें कि जैसे हदीसे मरफू है कि वो जानवरों के थनों से निकला हुआ दूध नहीं होगा, अल्लाह ताला ये दूध चश्मों की शक्ल में जमीन से निकालेगा और नहरों की शक्ल में उसे बहा देगा। ऐसा नहीं होगा कि जानवरों के थनों से उसको निचोड़ा जाए और फिर जन्नत की नहरों में डाल दिया जाए। अब आप देखें कि आम तौर पर जो जानवरों के थन से दूध निकाला जाता है उसमें एक विसान सी होती है, तो यहां पे कहा जा रहा है कि वह अनहारों मिन लबन, इन लबन दूध को कहते हैं, इसकी जमा है अलबान, लम यतगैर तामहू, और उसका जो मजा है उसमें जरा फर्क नहीं आया होगा। नंबर तीन, वह अनहारों मिन खमरिन, और नहरें बह रही होंगी शहद की, लज्जत लिशारबीन, ऐसी शराब की जो पीने वालों के लिए लजीज होगी। अब आप देखें कि आम तौर पर जो दुनिया की शराब होती है क्या होती है, कि कदमों से रूंद कर उसको निचोड़ा जाता है, फलों को सड़ा कर, और फिर उसके अंदर, यानी दुनिया की जो शराब होती है तो उसको जब पीते हैं तो जिस्म को नुकसान होता है, अकल खराब होती है, नशावर होती है ना, लेकिन जो जन्नत की शराब होगी वो पीने वालों के लिए लजीज होगी, उसमें कोई तलखी नहीं होगी, उसे पीकर किसी को नशा नहीं आएगा, बल्कि वनहारु मिन खमरिन लज्जा तिलिशारबीन, और ऐसी शराब की नहरें होंगी जो पीने वालों के लिए लजीज होंगी। नंबर चार, वनहारु मिन असल मुसफ़ा, और ऐसी नहरें बहरी होंगी जो साफ शफाफ शहद की होंगी। असल आयन सीन लाम शहद को कहते हैं, उसल और आसाल इसकी जमा है, मुसफ़ा, मुसफ़ा जो है ये साफ किया हुआ झाग उतारा हुआ। तो आम तौर पर जैसे मक्खियों के पेट से जो निकला हुआ शहद होता है तो उसमें मोम, छत्ते के टुकड़े, मरी हुई मक्खियों की टांगें वगैरह वो शामिल होती हैं, लेकिन ये जो जन्नत का शहद होगा तो बिल्कुल साफ किया हुआ होगा, झाग नहीं होगी और किसी किस्म की कोई उसके अंदर मिलावट नहीं होगी। अब आप देखें कि यहाँ पे चार नहरों का खास तौर पर जिक्र किया गया है, नंबर एक पानी की, नंबर दो दूध की, नंबर तीन लजीज शराब की, नंबर चार शफाफ शहद की, और इन चारों के अंदर, इन चारों नहरों की एक खास सिफ्त है, और वो क्या है कि साफ शफाफ और उनके मज़े में ज़र्रा बराबर फ़र्क नहीं आया होगा। यानी यहाँ पे नहरों की ख़ास सिफ़त जो बताई जा रही है वो ये कि उनमें किसी किस्म का उनके मज़े के अंदर कोई भी फ़र्क नहीं होगा। अब आप देखें कि नहरों के सिलसिले में और चश्मों के सिलसिले में हमें जो जन्नत तारुफ जन्नत का मिलता है कुरान सुन्नत से वो क्या है। जन्नत की जो नहरें हैं, जन्नत की नहरें, ये सही मुस्लिम की रवायत से हमें पता चलता है। ये चार नहरें तो आपने सूरत मोहम्मद में पढ़ ली ना, ये सही मुस्लिम की रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सईहान नंबर एक, जईहान नंबर दो, वल फुरात नंबर तीन, व नील नंबर चार, कुल्लू मिन अनहारिल जन्ना, ये सब जन्नत की नहरों में से हैं। नाम क्या है? सईहान, जईहान, वल फुरात और नील, इसे सही मुस्लिम ने रवायत किया है। नंबर 5, कौसर जन्नत की नहर है, जिसका पानी दूध से ज्यादा सफेद और शहद से ज्यादा मीठा होगा। तिर्मिजी की रवायत है, हजरत अनस बिन मालिक रजी अल्लाह अन्हु कहते हैं, रसूल अल्लाह ने फरमाया, जब आपसे पूछा गया कि कौसर क्या है, तो आपने फरमाया, ये एक नहर है जो मुझे अल्लाह ताला ने जन्नत में अता की है, जिसका पानी दूध से ज्यादा सफेद और शहद से ज्यादा मीठा है। इसमें ऐसे परिंदे उड़ते हैं जिनकी गर्दनें ऊंटों की सी हैं। हजरत उमर रजी अल्लाह अन्हु ने अर्ज किया, वो परिंदे तो खूब मजे में हैं। आपने इरशाद फरमाया, इन परिंदों को खाने वाले ज्यादा मजे में हैं। सुभान अल्लाह। तो ये है हदीस की रोशनी में नंबर 5, नहर जिसका नाम है कौसर। फिर मुझे ये बात बहुत ही दिल को खुश करती है कि हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में पानी, शहद, दूध और शराब की नहरें हैं, और इन नहरों से छोटी नहरें निकलेंगी जो जन्नतियों के महलात में जाएंगी। और सूरत दहर में आप पढ़ेंगी कि कैसे जन्नती नहरों को अपने जहां चाहेंगे उधर से निकाल लेंगे, उस तरफ को निकाल लेंगे। फिर हमें हदीस से एक और जन्नत की नहर का पता चलता है, उसका नाम है नहर हयात, जिसका पानी जहन्नुम से निकलने वालों पर डाला जाएगा तो वो दोबारा बीज की तरह उग पड़ेंगे। एक तो है जन्नत की नहरें और दूसरे हैं जन्नत के चश्मे। तो नहरों को क्या कहते हैं? अनहारुल जन्ना। और चश्मों का लफ्ज भी हमें मिलता है कुरान और सुन्नत से, और वो है अयूनिल जन्ना। जन्नत के जो चश्मे हैं उसमें एक सलसबील है, जैसे सूरत दहर आयत 15 से 18 तक आप पढ़ें तो वहां पे अल्लाह ताला कहते हैं कि अहले जन्नत को वहां ऐसी शराब के जाम पिलाए जाएंगे जिसमें सूंट की अमेजिश होगी। ये शराब जन्नत के एक चश्मे से बरामद होगी। وَيُسْقَوْنَ فِيهَا كَاسًا كَانَ مِزَاجُهَا زَنْجَبِيلًا عَيْنًا فِيهَا تُسَمَّى سَلْسَبِيلًا۔ سبحان اللہ۔ اور بہت سے لوگ اپنی بیٹیوں کا نام سلسبیل بھی رکھتے ہیں۔ پھر آپ دیکھیے کہ جنت کے ایک اور چشمہ ہے، اس کا نام کافور ہے، اور یہ ہمیں سورت دہر کی آیت 5 اور 6 میں ملتا ہے۔ اِنَّ الْأَبْرَارَ يَشْرَبُونَ مِنْ كَاسٍ كَانَ مِزَاجُهَا كَافُورًا عَيْنَيْ يَشْرَبُ بِهَا عِبَادُ اللَّهِ يُفَجِّرُونَهَا تَفْجِيرًا۔ تو آبِ کافور کا چشمہ۔ پھر آپ دیکھیں کہ ایک اور چشمہ ہے جس کا نام تسنیم ہے۔ تسنیم کے معنی ہوتے ہیں بلندی سے نیچے گرنا، اور یہ جو تسنیم ہے، اس چشمے سے جنتیوں کو اللہ تعالیٰ خالص پانی پینے کو دیں گے۔ یہ اس کا قرآن میں بھی ہمیں ذکر ملتا ہے۔ پھر آپ دیکھیں کہ آپ نے وہ بھی پڑھا ہوگا، جیسے سورۃ مطففین آیت 22 سے 28 تک، وہاں پہ رحیق مختوم، رحیق المختوم، اور اسی طرح ومزاجہ من تسنیم، تو وہاں پہ اس کا ذکر ہے۔ تو رحیق مختوم جو ہے یہ بھی عمدہ شراب ہے جس میں تسنیم کی آمیزش ہوگی۔ تو بہرحال جنت کی نہریں بھی ہیں، جنت کے چشمے بھی ہیں، اور جو نہر کوثر ہے، حوض کوثر میں اور نہر کوثر میں فرق ہے۔ نہر کوثر جو ہے یہ جنت میں ہے، اور حوض کوثر جو ہے یہ حشر کے میدان میں ہے۔ جنت سے باہر حشر کے میدان میں حوض کوثر ہے، جہاں رسول اللہ صلی اللہ علیہ وسلم اپنے ممبر پر تشریف رکھتے ہوں گے اور اپنے ہاتھ مبارک سے اہل ایمان کی پیاس بجھائیں گے۔ اور نہر کوثر کے بارے میں یہ حدیث بڑی خوبصورت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے معراج کے موقع پر جب جنت دیکھی تو آپ نے ایک نہر دیکھی۔ آپ نے فرمایا، میں نے ایک نہر دیکھی جس کے دونوں کناروں پر موتیوں کے گنبد ہیں، جنہیں اندر سے تراش کر بنایا گیا ہے۔ میں نے جبریل سے پوچھا، جبریل علیہ السلام، کہ یہ کیا ہے؟ جبریل علیہ السلام نے کہا، یہ کوثر ہے جو آپ کو آپ کے رب نے عطا کی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں، اس کی مٹی یا خوشبو تیز مشک کی سی تھی۔ اسے بخاری نے روایت کیا ہے۔ اور عبداللہ بن عباس رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، کوثر جنت میں ایک نہر ہے جس کے دونوں کنارے سونے کے ہیں، اس کا پانی موتی اور یاقوت پر بہتا ہے، اس کی مٹی مشک سے زیادہ خوشبودار ہے اور اس کا پانی شہد سے زیادہ میٹھا اور برف سے زیادہ سفید ہے. اللہم انا نسألوک الجنۃ الفردوس, اور ہم اللہ سے یہ دعا بھی کرتے ہیں کہ اللہم اجعلنا منہم, کہ یا اللہ تو ہمیں ان لوگوں میں شامل کر دینا کہ جن کے لیے جنت کا وعدہ کیا گیا ہے اور جن میں یہ نہریں یہ چشمے بہرے ہوں گے. پھر مزید جنت کی نعمتوں کو دیکھیں کہ وَلَهُمْ فِيهَا مِنْ كُلِّ ثَمَرَاتٍ وَمَغْفِرَةٌ مِنْ رَبِّهِمْ, اور اس میں ان کے لیے ہر طرح کے پھل ہوں گے. اب آپ دیکھیں کہ اب یہ نہیں کہا جا رہا کہ ایک پھل, ہر طرح کے پھل. آپ فروٹ چاٹ بناتی ہیں تو آپ طرح طرح کے پھل اس کے اندر ڈالتی ہیں نا, تو اب یہاں پہ بھی کہا جا رہا ہے کہ ان کے لیے جنت میں ہر طرح کے پھل ہوں گے, ہر طرح کے پھل. اور جنت کے جو پھل ہیں, جنت کے پھل, اور اس کا ذکر قرآن میں بار بار آتا ہے. جب جنت کا ذکر آتا ہے تو پھلوں کا بھی آتا ہے. جو پھل جو ہیں وہ سڑیں گے نہیں, جو گلیں گے نہیں, اور وہ پھل جو ہیں دیکھنے میں وہ دنیا کے پھلوں سے ملتے جلتے ہوں گے, لیکن ٹیسٹ میں اور مزے میں ان کو دنیا کے پھلوں سے کوئی نسبت نہیں ہوگی. اور اللہ تعالیٰ قرآن میں بھی ان پھلوں کا ذکر کرتے ہیں, اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث بھی ان جنتی پھلوں کو متعارف کرواتی ہیں. اور جنت میں جو پھل ہیں ان میں کھجور, انار, انگور, اس کا ہمیں ذکر ملتا ہے. اور ایک حدیث سے پتہ چلتا ہے کہ جنت کے تمام پھل بغیر گٹھلی کے ہوں گے. وَمَغْفِرَةٌ مِّن رَبِّهِمْ, اور ان کے رب کی طرف سے بخشش. تو جنت کی ان نعمتوں کے بعد, جنت کی نعمتوں کے بعد اللہ کی طرف سے مغفرت کا ذکر, جو اللہ کی نعمتوں میں سے بڑی نعمت ہے کہ اللہ کی طرف سے بخشش. اور پھر کیا کرنا چاہیے, ہمیں اللہ تعالیٰ سے اپنے لیے بخشش کی دعا کرنی چاہیے. سید الاستغفار تو آپ کو آتا ہی ہوگا نا, اللہم انت ربی لا الہ الا انت خلقتنی وانا عبدک وانا علی عہدک ووعدک ما استطعت ابو لک بنعمتک علی وابو بذنبی فاغفر لی انہ لا یغفر الذنوب الا انت. رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ کثرت سے استغفار کرتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم کی یہ دعا جو آپ نماز کے آخر میں مانگا کرتے تھے کہ اللہم اغفر لی ما قدمت وما اخرت وما اسررت وما اعلنت وما اسرفت وما انت عالم به منی انت الہی لا الہ الا انت. تو اس دعا میں بھی رسول اللہ صلی اللہ علیہ وسلم اپنے اگلے پچھلے پوشیدہ ظاہر تمام گناہوں سے معافی مانگتے ہیں. امام بخاری نے اس دعا کو روایت کیا, اس حدیث کو, کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, لوگو اپنے رب کے حضور توبہ کرتے رہو, میں دن میں 70 بار سے زیادہ اللہ سے مغفرت طلب کرتا ہوں اور اس کے حضور توبہ کرتا ہوں. وَمَغْفِرَةٌ مِّن رَبِّهِمْ, اور ان کے رب کی طرف سے بخشش ہے. اللہ تعالیٰ ان کی تمام کوتاہیوں پر پردہ ڈال دے گا جو انہوں نے دنیا میں کی ہوں گی. اور پھر اللہ تعالیٰ ان ساری نعمتوں سے بڑھ کر جو نعمت جنتیوں کو عطا کرے گا, اور وہ ہے کہ ان کے گناہوں کی مغفرت کا فیصلہ. کا من ہوا خالد فی الناری, کیا وہ اس شخص کی طرح ہو سکتا ہے, کیا ایسا شخص یہ جو جنت میں جائے گا یہ ان لوگوں کی طرح ہو سکتا ہے جو جہنم میں ہمیشہ رہیں گے. وَسُقُوا مَاءً حَمِيمًا, اور جنہیں ایسا گرم پانی پلایا جائے گا. فَقَطَّعَ أَمْعَاءَهُمْ, جو ان کی آنتیں تک کاٹ ڈالے گا. اب آپ دیکھیں کہ دوسری طرف جہنم کا ذکر ہے, اور جہنم کا جو اللہ رب العزت نے یہاں پہ ذکر کیا ہے, تو جہنم کی جو سزائیں ہیں, جہنم کا جو عذاب ہے, تو اس میں سے بڑے عذاب کا ذکر کیا ہے کہ نمبر ایک جو جہنم میں ہمیشہ رہے گا، نمبر دو اور جنہیں ایسا گرم پانی پلایا جائے گا جو ان کی آنتیں تک کاٹ ڈالے گا۔ اب آپ دیکھیں کہ یہاں پہ سکو ماضی مجھول استعمال کیا گیا، یہ نہیں کہ وہ پئیں گے، پلایا جائے گا، وہ پینا نہیں چاہیں گے لیکن زبردستی ان کو پلایا جائے گا۔ ماءً حمیماً، ماءً حمیماً گرم پانی کو کہتے ہیں، ایسا پانی جو گرمی میں نقطۂ عروج پر ہو، شدید گرم پانی۔ اور یہ جہنم میں داخل ہوتے ہی انہیں پلایا جائے گا۔ مفسرین کہتے ہیں کہ یہ ان کے لیے نزل ہے، ابتدائی مہمان نوازی ہے، پھر آگے آگے کیا ہوگا آپ دیکھیں کہ جس کا کوئی تصور بھی نہیں کر سکتا۔ تو یہ سامان ضیافت کے طور پر ان کو کھولتا ہوا پانی پینے کو دیا جائے گا۔ فقط تا قاف تا عین کاٹنے کے لیے استعمال ہوتا ہے، ٹکڑے ٹکڑے کرنا، تو کاٹ کر ٹکڑے ٹکڑے کر دے گا، یہ گرم پانی کاٹ کر ٹکڑے ٹکڑے کر دے گا۔ کس کو؟ ام آہم، ان کی انتڑیوں کو۔ ام آہم، ان کی آنتوں کو۔ تو میم عین یا اس کا مادہ ہے، ما یون واحد ہے، اور ام آ جو ہے ہر قسم کی انتڑیوں کو کہا جاتا ہے، چھوٹی بھی ہو سکتی ہیں اور بڑی بھی ہو سکتی ہیں۔ تو یہاں پر اب آپ دیکھیں کہ جہنمیوں کو جو پینے کے لیے دیا جائے گا تو یہ سخت قسم کا گرم پانی ہوگا جو ان کی آنتوں کو کاٹ کر رکھ دے گا۔ تو یہ کیا ہے، یہاں پہ بھی اللہ تعالیٰ نے عذاب کی شدت کو بیان کیا ہے۔ اور آپ کو پتہ ہے کہ جیسے یہاں پر مان حمیمن ہے، اور کہیں قرآن میں مان صدید کا لفظ آتا ہے، اور کہیں مان کل مہل ہے نا، پیچھے آپ پڑھ چکی ہیں نا، سورت کہف آیت 29، اسی طرح سورت ابراہیم آیت نمبر 16 اور 17، پھر اسی طرح آپ دیکھیں کہ ہمیں جو حدیث ملتی ہے اس سے بھی کیا بات پتا چلتی ہے، رسول اللہ صلی اللہ علیہ وسلم کی یہ حدیث جو ہے یہ بہت ہی ڈرانے والی ہے۔ کھولتا ہوا پانی کافروں کے سروں پر ڈالا جائے گا جو سر کو سوراخ کر کے پیٹ تک پہنچے گا، اور پیٹ میں جو کچھ ہوگا اسے کاٹ ڈالے گا، اور وہ سب کچھ اس کی پیٹھ سے نکل کر قدموں میں جا گرے گا۔ اور یہ ہے سحر کی اس سزا کے بعد کافر پھر اپنی پہلی حالت پر لوٹا دیا جائے گا، اور اسے جو ہے وہ مسند احمد نے روایت کیا ہے۔ تو یہ ہے کہ کس طرح کھولتا ہوا پانی پیٹ کے اندر کی آنتوں، کلیجہ، دل، گردے وغیرہ ان کو جلا کر رکھ دے گا۔ اور اس کے لیے ہمیں جو ہے وہ قرآن سے آیات بھی ملتی ہیں۔ اللہم اجرنا من النار، اللہم اجرنا من النار، اللہم اجرنا من النار۔ تو ہم سب اللہ کی پناہ میں آتے ہیں۔ اور آپ دیکھیے کہ یہ تھا ہمارا سورۃ محمد کا پہلا سبق، اور اس میں اللہ تعالیٰ نے جو ہے وہ دو کردار رکھے ہیں، ایک ہے ایمان لانے والوں کا اور دوسرا ہے انکار کرنے والوں کا۔ پھر ان کی صفات بتائی ہیں، پھر ان کا انجام بتایا ہے۔ تو اللہ تعالیٰ ہمیں کامیاب لوگوں میں شامل کرے جن کے عقائد بھی درست، ان کے اخلاق بھی درست، ان کے اعمال بھی درست، اور جو دنیا کی زندگی میں ایمان لائے اور عمل صالح کرتے رہے، اور اللہ تعالیٰ ہم سب سے راضی ہو جائے اور ہم سب کے گناہوں کو معاف کر دے، اور اللہ تعالیٰ ہمیں بھی اور ہماری اولادوں کو متقیوں کا امام بنائے۔ اور ہم اللہ تعالیٰ سے یہ درخواست کرتے ہیں، اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم تیرے بڑے ہی کمزور بندے ہیں، تیری بڑی ہی کمزور بندیاں ہیں، اور تو ہمیں کسی آزمائش میں نہ ڈالنا، ہماری دنیا بھی سنوار دے اور ہمارے دین کو بھی سنوار دے۔ اور اے اللہ، ہم آپ کی رضا کا واسطہ دے کر آپ کی ناراضگی سے آپ کی پناہ میں آتے ہیں، آپ کی معافی کا واسطہ دے کر آپ کے انتقام سے آپ کی پناہ میں آتے ہیں. اور اے اللہ, جو آپ ہمیں دینا چاہیں اس کو کوئی منع کرنے والا نہیں ہے. لا مانع لما اعطیت. اور اے اللہ, جو کچھ آپ ہم سے روک لیں پھر اس کو کوئی دینے والا نہیں ہے. ولا موتی لما منعت. اور اے اللہ, ہم آپ سے کل خیر کا سوال کرتے ہیں. اور اے اللہ, آپ ہمارے والی ہیں, آپ ہمارے دوست ہیں, آپ ہمارے ولی ہیں. اللہم ربنا و رب کل شیء اجعلنی مخلصا لکا. اے اللہ, آپ ہمیں اپنے لیے مخلص بنا لیجئے. و اہلی, اور ہمارے گھر والوں کو بھی. فی کل ساعت فی الدنیا والآخرہ, دنیا کی ہر گھڑی میں اور آخرت کی ہر گھڑی میں. یا ذل جلال والاکرام, یا خالقو, یا مالکو, یا اللہ, اسمع واستجب. اللہ اکبر, اللہ اکبر. حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر. اللہ اکبر, اللہ اکبر. یا خالقو, یا مالکو, یا اللہ. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. اللہم اصلحنا لنا دیننا. اللہم انا نعوذ بک من عذاب النار وعذاب القبر ومن فتنة المحیا وممات ومن شر المسیح الدجال. اللہم انا نسألوک رزقا طیبا وعلما نافعا وعملا متقبلا. یا حیو یا قیوم یا اللہ, یا حیو یا قیوم یا اللہ. ربنا تقبل منا انک انت السمیع الدعاء. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.